ہم نہج القرآن کی روشنی میں مفاہیم اور معارف کے حوالے سے بات کر رہے تھے، اور اس میں ہماری گفتگو تھی متعدد توحید ادارہ نگاہ سے، اگرچہ کہ نہج القرآن میں اتنا کچھ موجود ہے جناب امیر علیہ السلام کے زمانے مبارک سے کہ بہت طولانی اس پر گفتگو کی جا سکتی ہے، لیکن جیسا میں نے آپ سے پہلے بھی کہا تھا کہ خود میرے لیے بھی بہت مشکل ہے کہ توحید کے مفاہیم کو کم آپ کو بیان کر سکیں، کیونکہ کچھ مقامات ابتدا کے طے کرنے کے بعد توحید کے مسائل بہت پیچیدہ ہو جاتے ہیں، مشکل ہو جاتے ہیں، اور ان مفاہیم کو ان لوگوں کے سامنے ہی بیان کیا جا سکتا ہے جو ان چیزوں کو محسوس کرنے کی صلاحیت رکھتے ہیں۔ یہ توحید کے اندر ایک بہت بڑا مسئلہ ہے کہ توحید کے مسائل اس وقت تک سمجھ میں نہیں آتے جب تک آپ خود اس میں سے کچھ چیزوں کو محسوس نہ کر پاتے ہیں، یعنی لفظاً آپ نبوت کے بارے میں، امامت کے بارے میں، اس کی ضرورت کے بارے میں بہت کچھ بات کر سکتے ہیں، لیکن توحید کے حوالے سے بہت زیادہ بات نہیں کر سکتے۔ ابتدا میں جو چیزیں ہیں ان کو سمجھایا جا سکتا ہے، لیکن اس کے آگے اس کو لفظوں میں کنوے کرنا، اس میسج کو تقریباً ممکن نہیں رہتا، بہت مشکل ہے۔ تو یہاں پر کوتاہی بیان کرنے والے کی طرف سے بھی ہے، اور خود جو مضمون ہے وہ بھی مجبور کرتا ہے کہ اس کو سمیٹا جائے۔ دو تین لفظ ایسے ہیں کہ جن کے بارے میں محسوس ہو رہا ہے کہ ان کو بیان کرنا ضروری تاکہ یہ بیان ایک حد تک توحید کا مکمل ہو جائے۔ اس کے بعد آج تھوڑا سا میں وقت کی وسعت سے استفادہ کر کے، اور پھر شاید یہ کہ اگلے دو اتوار ہماری ملاقات نہ ہو سکے، تو کچھ میں چاہ رہا تھا کہ ایک تجزیہ آپ کے سامنے پیش کروں گا اپنی ہی حالت کے مطابق، اور وہ آپ کے لیے فوڈ فار تھاٹ بنے، تھوڑا سا اس پہ غور کریں اور اس حوالے سے بھی کچھ جواب دیں ہمیں یا بات بتائیں۔ تو تین چیزیں توحید کے اعتبار سے جو بیان کرنا ہے، ایک ہے فاعلیت خدا، کہ خدا کی فاعلیت اور خدا کا فعل اور خدا کا کام، اس کی کیا نوعیت ہوتی ہے، علیہ السلام اس بارے میں کیا بیان کرواتے ہیں۔ دوسرا اللہ کا غنی ہونا، یعنی خدا کے لیے جب ہم لفظ غنی استعمال کرتے ہیں تو اس کا کیا مطلب ہے، اور تیسرا کہ احد اور واحد میں کیا فرق ہے۔ یہ میں نے پہلے عرض کیا تھا کہ جب ہم سورہ اخلاص کی تفسیر کے حوالے سے بات کر رہے تھے کہ قل ھو اللہ احد، کہ یہاں پر خدا نے اپنے لیے لفظ احد استعمال کیا، اور احد کون ہے، کس ہستی کو کہتے ہیں کہ جو کسی بھی اعتبار سے قابل تقسیم نہ ہو، یعنی نہ خارج میں قابل تقسیم ہو، نہ باطن میں، نہ سوچ میں، نہ تصور میں، نہ عدد میں، کسی اعتبار سے تقسیم کے قابل نہ ہو۔ لیکن اس کے برعکس جسے آپ واحد کہتے ہیں اس میں تقسیم کی گنجائش ہے، کثرت کی گنجائش ہے۔ تو اللہ کے لیے ایک جگہ پر قل ھو اللہ احد، اور پھر قرآن کریم میں ہی ہے کہ وہ الہکم الہ واحد، کہ تمہارا جو معبود ہے وہ الہ واحد ہے۔ تو احد اور واحد میں کیا فرق ہے، اور اگر واحد میں تقسیم کی گنجائش ہے تو یہ خدا کے لیے کیوں کر بولا جاتا ہے یہ لفظ، اور اس کے کیا تین باتیں بس بیان کرنا چاہتا ہوں۔ خطبہ نمبر 184 جس کے حوالے سے ہماری بات ہو رہی تھی، اسی کے دو تین جملے آپ کے سامنے، کہ علیہ السلام فرماتے ہیں خدا کے بارے میں کہ فاعلٌ لا بالاضطرار بحالتٍ مقدرٌ لا بالجبر فکرتٍ،
اس کو تفسیر کا کیا
فار ایلو فار ایلو لا مثل اقتراب عادت مقدر لا بجول فکر
خدا کی فعلیت کے بارے میں یعنی خدا کیسا فاعل ہے اس کے بارے میں دو جملے کا بیان کرنا ہے. فعلیت خدا, خدا فاعل ہے لیکن لا لا میں نہیں. با کا لفظ کیا ہے؟ سببیت کے حوالے سے کہ کس کے ساتھ اضطراب عادتیں آلے اور اوزار کے صرف متحرک ہونے کی وجہ سے پائی نہیں. اس جملے کے اعتبار سے علماء ایک لفظ استعمال کرتے ہیں کہ خدا فاعل مصدر نہیں ہے. مصدر مصدر کے کیا معنی ہوتے ہیں؟ یعنی کہ آپ بالکل بے اختیار ہو کر ایک کام کر ڈالیں یا جو کام آپ کریں اس پر گویا آپ کا اختیار نہ ہو, اس میں آپ کی سوچ کو دخل نہ ہو, اس میں آپ کی فکر موجود نہ ہو, اس میں آپ کی کوئی پلاننگ نہ پائی جاتی ہے. تو خدا کی فعلیت کے بارے میں آپ دو جملے ارشاد فرماتے ہیں, فاعل لا مقدر لا بجول فکر. اب اس میں ایک ایک لفظ تو غور کرنے کے قابل, ایک ایک لفظ اضطراب آلہ. کچھ فاعل اس دنیا میں ہمارے سامنے ایسے ہیں کہ جنہیں ہم کہتے ہیں فاعل مصدر. وہ کون سے ہوتے ہیں, کون سے ہو سکتے ہیں فاعل مصدر؟ جیسے مثال کے طور پر آگ, جیسے مثال کے طور پر ہوا ہے, جیسے پانی ہے. یہ فاعل مختار نہیں ہے, فاعل مقدر نہیں ہے. کیوں؟ اس لیے کہ ایک جگہ جب آگ بھڑک جاتی ہے تو اس کے بعد آگ سوچ کے نہیں جلاتی کسی کو. ایسے ہی ہوتا ہے کہ یہ اورات میں کچھ نسخہ علمیہ موجود ہیں تو اس کو نہ جلاؤں, اور یہ اورات پہ جس پر کوئی فضول بات لکھی ہوئی اس کو جلا دوں. آگ میں ایسا کوئی رویہ نہیں. اسی طریقے سے پانی جب سیل روا بن کر سیلاب بن کر آتا ہے اور جب چیزوں کو اپنے ساتھ بہا کے لے جاتا ہے تو جو اس کے رستے میں آتا ہے سب بہتا ہے. یعنی یہ نہیں وہ دیکھتا کہ یہ جو ہے مسلمان کا گھر ہے, یہ کافر کا گھر ہے, یہ مسلمان کی املاک ہے اس لیے اس کو نہ خراب کیا جائے اور یہ غیر مسلم کی املاک ہے اس لیے اس کو خراب کیا جائے, ایسا نہیں. اسی طریقے سے ہوا جب آندھی بن کے چلتی ہے تو جو اس کے رستے میں آتا ہے سب ہوا کے ساتھ ہو جاتا ہے. اس کو کیا کہتے ہیں؟ یہ فاعل مصدر ہے. مستر اسی سے, جیسے اضطراب کا لفظ ہے اسی میں مین لگا دیا, مین وا تول رے. یہ سب کے سب کیا ہیں؟ فاعل مفتر ہیں. کچھ لوگ ایسے ہیں کہ جو خدا کے بارے میں بھی اس قسم کی کسی چیز کے بارے میں یا اس سے ملتی جلتی کسی چیز کے بارے میں, وہ میں آپ کو بتاتا ہوں. فاعل مستر کے آگے بڑھ کر ایک درجہ سے اوپر جائے تو کیا ہوتا ہے؟ فاعل مختار. یہ فاعل مقدر. فاعل مختار کیا ہے؟ کہ جو اپنے عمل میں دو راہوں میں سے کسی ایک راہ کے منتخب کرنے کا اختیار رکھتا ہے. جب بھی آپ کوئی کام کو کرنے جاتے ہیں تو آپ کے پاس دو رستے ہوتے ہیں بنیادی طور پر, ایک اس کی اچھائی کا رستہ, ایک خرابی کا رستہ, ایک خیر کا راستہ, ایک شر کا راستہ. اگر اس کے بہت سارے امکانات ہوتے ہیں, یعنی خیر کے بھی بہت سارے امکانات ہیں اور شر کے بھی بہت سارے امکانات ہیں. لیکن فاعل مختار کسے کہتے ہیں؟ کہ جس کے لیے دونوں رستوں کو اختیار کرنے کا موقع برابر سے موجود ہے, ٹھیک ہے, اور اس کو کوئی چیز روکنے والی ہے, مجبور کرنے والی نہیں ہے. یعنی نماز کا وقت آیا, میں نماز پڑھوں یا نہیں پڑھوں, یہ دونوں اختیارات میرے پاس موجود ہیں برابر سے. نہ مجھے کوئی نماز پڑھنے پہ مجبور کر رہا ہے اور نہ پڑھنے پہ مجبور کر رہا ہے, ٹھیک ہے. اس کے لیے ایک عربی میں بھی ایک اصطلاح استعمال کی جاتی ہے کہ فاعل مختار अनस वालिया, यानी उसके लिए दोनों चीजें बराबर है, वो बीच में खड़ा होता है, इधर चला जाए उधर चला जाए, इस ऑप्शन पर अख्तियार करके उस ऑप्शन पर अख्तियार करके। लेकिन इंसान, जैसे इंसान, इंसान क्या है? फाइल मुख्तार, इंसान फाइल मुस्तर नहीं, मुख्तलिफ है आग पानी हवा की तरह, इंसान फाइल मुस्तर नहीं कि सिर्फ आलात और औजार के इज्तराब की वजह से इंसान का अमल नहीं है, यानी कि ऐसा नहीं कि इंसान जो है सिर्फ उसके हाथ पैर किसी वजह से हरकत करना शुरू कर दें और इंसान एक काम करे, बल्कि इंसान के हर अमल के पीछे इख्तियार भी है और फिक्र भी है, एक फिक्र वजूद रखती है। लेकिन यानी फिक्र कैसे वजूद रखती है, मिसाल के तौर पर मैं आपको बताऊँ, एक मुसव्विर, एक डिजाइनर है जिसने इस घर को, एक इंटीरियर डिजाइनर, इंसान जितनी भी चीजें बनाता है या डिजाइन करता है उसके पीछे ट्रायल एंड एरर का एस्पेक्ट होता है। यानी आपने जैसे सोचा कि मैं पहले इस कमरे में ये रंग कर दूं, फिर आपने सोचा कि ये रंग अच्छा नहीं आएगा, ये मिसाल के तौर पर फर्नीचर के साथ इसकी मैचिंग अच्छी नहीं होगी, ठीक है, इन सौ यहां पर इसमें बर्तन जो है मैं शीशे के रखूं या सेरामिक्स के रखूं या मेटल के रखूं, क्या कलर करूं, ये सब चीजें आप सोचते हैं बाकायदा और उसमें ट्रायल एंड एरर से आप काम करते हैं, ये चीज नहीं, ये बेहतर नहीं लग रही है, दूसरी बेहतर आ गई। खुदा का फेल इन दोनों में से किसी एक जैसा भी नहीं है, सही, यानी ना खुदा फाइल मुस्तर है, फाइल मुस्तर क्या होता है, जो सिंपली एक्शन को रिएक्ट करता है, जिसके पास सिर्फ एक्शन के नतीजे में रिएक्शन होता है और रिएक्शन में कोई प्लानिंग नहीं होती, बस जो उसके हाथ में आदात है वो पूरे तौर से खुल जाते हैं अमल में, यानी हवा में जितनी ताकत है वो आगे बस पता और उसके आगे कुछ नहीं। इसके मुकाबले में एक फाइल मुख्तार है जो अपनी फिक्र को काम में लाता है, वो अपने अमल को कब्ज व बस्त करता है, रोकता और जारी करता है अपनी फिक्र के मुताबिक, लेकिन वहां भी उसकी फिक्र उसको कुछ चीजों में आगे बढ़ाती है, कुछ चीजों से रोकती है। खुदा का काम किसकी माने में, क्या खुदा के पास सिर्फ एक्शन और रिएक्शन, कि हमने कहा कि जी ये शख्स ने गुनाह किया, खुदा की तरफ से रिएक्शन आ गया, उसको जाना बना, जैसे मैंने कहा ना बाज लोग किस कस्म का नजरिया भी रखते हैं खुदा के बारे में, या खुदा ने मिसाल के तौर पर इंसान को इस तरीके से बनाया कि पहले उसने इंसान का बैठा बनाया, फिर बैठ के सोचता रहा कि मैं इसकी आंखें कहाँ रखूं, क्या इसके सीने पे बना दूं आंखें, फिर उसको महसूस हुआ कि नहीं यहाँ बनाने से सही रहेगा, और फिर आखिर में मुख्तलिफ ऑप्शन सोचते सोचते खुदा ने इस बात तक पहुंचा कि आंखें अगर सर में हो तो सबसे अच्छी रहेंगी, क्या ऐसा है, नहीं, ला में इफ्तरा बहालत, न आलात के मुस्तरिब होने से खुदा का अमल साजिर होता है, न फिक्र की जौदानी से खुदा की तस्वीर जाहिर होती है, यानी खुदा मुकद्दर है, तकदीरात को जारी करता है, लेकिन फिक्र की जौदानी के जरिए से नहीं, तफक्कुर के जरिए से नहीं, खुदा को किसी चीज पर बैठ के सोचना ही पड़ता कि मैं ये काम करूं या नहीं करूं, या इसमें क्या हुस्न है, क्या खुब है, क्या अच्छाई है, क्या बुराई है, और उसके बाद वो एक फैसला करें, बल्कि क्या है कि इज़ा अरादा शैअन अन यकूल लहू कुन फयकून, यानी इसकी मिसाल ऐसी है कि जैसे वो आपने सुना होगा ना कि जब अमीर मोमिनीन अलैहिस्सलाम से आपसे कोई भी बात जब पूछी जाती है तो आप बगैर सोचे हुए कैसे जवाब दे देते हैं, और कोई गलत करते हैं, तो आपने मिसाल दी कि तुम्हारे हाथ में कितनी उंगली है, उसने कहा पांच, आपने कहा सोचा ही नहीं, क्या इसलिए ये सब मेरी नजरों के सामने, तो आपने कहा इसी तरीके से ये कायनात और यहां पर मेरी नजरों के सामने, कि जैसे तुम्हें इस बात का जवाब देने में कि तुम्हारे हाथ में कितनी उंगली है सोचना नहीं पड़ता, इसी तरीके से मुझे हकायक जिंदगी के बारे में जवाब देते हुए कुछ नहीं सोचना होगा। तो इससे हम अंदाजा कर सकते हैं کیونکہ جو ہستیاں خدا کا جلوہ اور خدا کی نشانی ہیں ان کے ذریعے سے ہم خدا کے بارے میں پہچان سکتے ہیں کہ خدا کی فعلیت کس نوعیت کی ہے. یعنی اس سے بالا تر خدا کے فعلیت کی نوعیت اس سے بالا تر کہ اس کو کسی شے پر سوچنا نہیں پڑتا, کسی شے پر غور نہیں کرنا پڑتا. اچھا اس میں ایک بات اور بھی ہے کہ بہت سارے افراد یہ بات کہتے ہیں کہ خدا کا فعل کچھ نہیں ہوتا یا خدا کے پاس فعل اختیاری کوئی چیز نہیں ہے, بلکہ جو کچھ بھی ہے وہ خدا کا قائم کردہ ایک سسٹم ہے, ایک نظام ہے, اور اس نظام کے اندر سارے قوانین جو ہیں وہ ریکارڈ کر لیے گئے. انہیں جیسے کمپیوٹر پروگرام ہے بہت بڑا سمجھ لیجیے کہ یہ پوری کائنات اور یہ پوری زندگی کا نظام کیا ہے, یہ بہت ہیوج کمپیوٹر پروگرام ہے کہ اس کے ذریعے جیسی ان پٹ اس میں جائے گی اسی کے لحاظ سے اکارڈنگ ٹو دا سیٹ اپ رولز ایک آؤٹ پٹ نکل جائے گی. یعنی خدا کا جو نظام ہے خدا کی فاعلیت یا خدا کی قدرت اس طریقے سے چل رہی ہے. لیکن یہاں پر جو چیز جو فعلیت کے معنی امیر المومنین علیہ السلام بیان فرماتے ہیں وہ اس سے ہٹ کر بہت ہٹ کر, یعنی کہ خدا کی قدرت, خدا کا ارادہ, خدا کی مشیت ہر شے میں ہے اور اس پر قادر ہے, اس پر واضح ہے. خدا کا نظام اپنی جگہ ضرور موجود ہے, لیکن خدا کے نظام موجود ہونے کا مطلب یہ نہیں ہے کہ خدا خود اس نظام پر پابند ہو گیا. یعنی اس سے ایک سوء استفادہ, وہ نقطہ سوء استفادہ کیا کیا جاتا ہے کہ مثال کے طور پر ہم یہ کہیں کہ جو کچھ بھی اگر آپ کے پاس کوئی خرابی ہے یا کوئی پریشانی ہے تو آپ کو اس کے لیے عملی اقدام نہیں کریں گے تو آپ کی حالت دور نہیں ہوگی, یہ دعا وغیرہ کرنا بیکار ہے. صحیح, کیونکہ خدا کا نظام یہ ہے کہ جب تک تم عملی اقدام نہیں کرو گے تو وہ تمہیں نتیجہ نہیں دے گا, تمہیں فائدہ نہیں دے گا. اس لیے یہ دعا کرنا, یہ نمازیں پڑھنا, یہ نماز شب پڑھنا, یہ مناجات پڑھنا, سب فضول چیز ہیں, یہ سوء استفادہ ہے. جبکہ خدا نے یہ بات کہی کہ نہیں, یہ رستہ میں نے کھولا ہے اپنے بندوں سے, اپنے تعلق کا رستہ میں نے کھولا ہے. یہ عبادات اور مناجات کیا ہیں؟ یہ وہ لنک ہے, یہ وہ چینل ہے کہ جس کے ذریعے سے خدا اور بندے کا تعلق قائم ہے, اور اس تعلق کا اپنا ایک فائدہ ہے. ٹھیک ہے, یعنی اس سے فعلیت خدا کا مطلب یہ کہ خدا کی فعلیت, خدا کا ارادہ, خدا کی مشیت ہر شے کے ساتھ جاری ہے اور اس پر حاوی ہے. صحیح, یعنی کہ یہ نہیں ہمیں سمجھنا, یہ نظریہ کہاں سے مغرب سے زیادہ آتا ہے, کیونکہ وہ خدا کے ساتھ اس تعلق کے قائل نہیں. لہٰذا وہ یہ کہتے ہیں کہ خدا کا صرف ایک سسٹم, اس سسٹم کے تحت کام کرو گے تو تمہیں ملے گا, نہیں کام کرو گے نہیں ملے گا. ٹھیک, ایک حد تک ہو سکتا ہے وہ صحیح, لیکن جو چیز ہمیں سکھائی اور سمجھائی گئی وہ صرف یہ نہیں, بلکہ امام سجاد علیہ السلام فرماتے ہیں اب دعا کو سلاح المؤمن, مومن کا اسلحہ اس کی دعا ہے. تو یہ اسی طریقے سے عبادات یا مرزا علی قاضی کا ایک واقعہ علامہ طلحہ دوائے بیان کرتے ہیں کہ جب ہم نجف میں تھے طالب علمی میں, تو ایک دن میں جا رہا تھا, سامنے سے وہ آ رہے تھے مرزا علی قاضی, انہوں نے میرے خلیفہ شانے پر ہاتھ رکھا اور کہا کہ اگر دنیا بے خواہی نماز شب بے خواہ, اگر آخرت بے خواہی نماز شب بے خواہ, کہ اگر دنیا چاہتے ہو تو نماز شب پڑھو اور اگر آخرت کی خواہش رکھتے ہو تو بھی نماز شب پڑھو. یعنی اس کا مطلب ہے کہ خدا کا یہ اور بالا تر نظام, یہ ایک بالا تر نظام کہ جس میں بندہ اپنے رب سے رجوع کرتا ہے, اپنے دل کی گہرائیوں سے اس سے تعلق پیدا کرنے کی کوشش کرتا ہے, اور اس خواہش کے نتیجے میں خدا کی طرف سے پونزات اور برکات حاصل ہوتی ہیں.
مجھے تھیوری ہے کہ جو ایک سسٹم ہے اور جو ان پٹ ہوتا ہے جیسا عمل ہوتا ہے اس کے مطابق اس کا نتائج سامنے آ جاتے ہیں, تو اس تھیوری میں کیا خرابی ہے, کیا کمی ہے, ہم اس سے
کمی, اس سے کمی, इसमें कमी है, इसलिए जैसे मैंने उसकी डेफिनेशन को मैं किया था ना अजली, कि अजली में आप कहें कि कोई वक्त ऐसा नहीं है जो खुदा है। अमीरुल मोमिनीन अल्लाह सलाम ने कहा नहीं, वक्त का लफ्ज लाओ ही नहीं है, बल्कि जब खुदा के लिए अजली का लफ्ज इस्तेमाल करो तो ये कहोगे कि खुदा वक्त से मावरा है। तो इसी तरीके से हम जब ये कहेंगे कि एक निजाम है खुदा का कि जिसके लिए ये कवानीन है, अपनी जगह दुरुस्त है, लेकिन अगर सिर्फ यहीं पर रुक जाएंगे तो हम ये कहना चाह रहे हैं कि खुद खुदा इस निजाम का पाबंद है, यानी खुदा की फाइलियत, खुदा की फाइलियत जो कायनात के हवाले से जारी होती है वो इस निजाम की पाबंद है। ये गलत यहां पर यानी कि ये चीज असलन गलत नहीं है, यानी हम ये नहीं कहना चाह रहे कि कोई निजाम में खुदा नहीं है, कोई कानून में खुदा नहीं है, ये नहीं कहना चाह रहे, लेकिन हम ये भी नहीं कहना चाह रहे कि खुदा की फाइलियत और फाइलियत से किसी की पाबंद है। यानी अगर ऐसा होता, अगर ऐसा होता तो फिर हजरत मूसा के लिए दरिया में रास्ते नहीं बनते, अगर बात यहीं तक होती, अगर ऐसा होता तो हजरत इब्राहिम के लिए आग ठंडी नहीं होती,
मतलब वो भी तो कवानीन के मुताबिक हुई होगी ना,
कवान
आपके मालूम कवानीन से वाकिफ ना हो, लेकिन कोई कानून
नहीं। उसको आप यूं कह सकते हैं, इस चीज को यूं कह सकते हैं कि सही है कि वो एक कानून है, लेकिन वो कानून उस वक्त हरकत में आता है कि जब अल्लाह का एक बंदा खुदा से अपने खुसूसी ताल्लुक के जरिए से उसको पुकारता है। सही है कि ये जो बात हम कहना चाह रहे हैं, जो मैंने पहले सुना था ना कि लोग क्या कहते हैं दुआ नहीं करो, ये जो तुम खड़े हो नमाजें पढ़ रहे हो, नमाजों में मेहनत कर रहे हो, ये कुरान पढ़े चले जा रहे हो, उससे क्या होता है, कोई असल चीज तुम्हारा अमल है। सही है कि मैंने कहा कि ये सू इस्तेफादा कि जो मगरबी कर्ज फिक्र रखने वाले लोग, ये इसका क्या फायदा, खाली कुरान की तलावत की जा रही है, इससे क्या हासिल हो रहा है, कोई मैदान अमल में हो काम करो, ये गलत है। ये गलत खुदा की,
इसमें गुजारिश है आपने एक पहले तो बताया कि ये सूर्य इस्तेफादा करते हैं, दूसरी तरफ भी सूर्य इस्तेफादा होता है कि वो अमल को छोड़ के और फिर इन्हीं चीजों पे निसार हो जाते हैं, वो भी एक बहुत अहम
जी पहलू। इसमें देखिए बात ये है कि जो मेरे जहन, जिस जहन से मैं सोच को लेकर चल रहा हूँ वो ये है कि एक मुसलमान अगर वाकई खुदा को और दीन को कुछ समझता है तो दीन की इब्तदा, यानी ये जो हम बात कर रहे हैं थोड़ी ऊपर के मतलब पर बात कर रहे हैं, वरना दीन की इब्तदा तो आमलों व अमल सालिहा से ही होती
है।
कि अगर कोई बेचारा इस बात को भी नहीं समझ रहा कि ईमान के साथ अमल सालिह जुज़्व लाज़िम है,
बेशक,
तो फिर तो उससे आगे वाली बात करना बेकार है। ठीक है, ये बात समझ में आई कि खुदा ने, और इससे एक चीज क्या है, कुल यौमिन हुआ फी शान, सूरह रहमान की आयत, कि खुदा हर यौम में एक नई हालत में, यानी ऐसा नहीं कि मैं जो बात कहना चाह रहा हूं उसके पीछे थीम क्या है कि खुदा को बाज औकात क्या बना दिया जाता है कि जैसा खुदा सिर्फ एक सिस्टम का नाम, खुदा एक कोई मजबूर हस्ती है या खुदा ऐसी हस्ती है कि जिसका हमसे कोई ताल्लुक ही नहीं है, तो ये उसने एक निजाम बनाया और उसके बाद वो कहीं गायब हो गया, अब जो भी है वो हम और वो निजाम है, ये इन चीजों की काफी बैठा है, ऐसा नहीं, बल्कि खुदा कहां है, एक अजीब जुमला जवानिया ने बहुत अजीब जुमला लिखा कि इंसान की हकीकत सिवाय खुदा के और कोई नहीं जानता, नहीं है इंसान की हकीकत भी है क्या, कैसे चलता है, मौजूद है क्या चीज, कैसे जिंदा है, इसके अंदर क्या चीज है जो इसको ड्राइव करती है, इसके अंदर क्या है कि जो इसको हमेशगी और दवा पता करती है, यानी कि सिर्फ खुदा को पता है या उन मखसूस लोगों को पता है जिन्हें खुद खुदा ने बताया, जिन्हें खुद ये चीज कसबी है ही
नहीं
कि एक शख्स इंसान पर रिसर्च करे और इंसान पर तहकीक करते करते इंसान की हकीकत को समझ ले, मुमकिन ही नहीं, और उसका एक इजमालन इशारा उन्होंने दिया है कि खुदा ने हर इंसान के अंदर अपनी तरफ से कोई एक चीज डाली है कि जो उसकी हयात और कयूमियत से कनेक्ट है, اللہ لا الہ الا هو الحی القیوم، اپنی حیات اور اپنی قیومیت کے جلووں میں سے کوئی چیز ہر انسان کے اندر ڈالی، کہ جو انسان کی اصل ہے اور وہ خدا سے مسلسل رابطے میں، یعنی اس چیز کو زندہ کرنا اور اس چیز کو اس حقیقت کو زندہ رکھنا اصل انسانی ہے. کہ اصل میں انسان کون ہے، اصل انسان کون ہے، کہ جو اس چیز کو جو حیات اور قیومیت کی کوئی کرن خدا نے ہر انسان کے وجود میں رکھی ہے اس کو پائے، اس کو روشن کرے، یہ اصل چیز. یعنی کہ ہم کسی بھی چیز کی وجہ سے خدا سے اگر دور ہو جائیں، چاہے نظام خدا بیچ میں حائل ہو جائے، یا ایک بات میں بہت معذرت چاہتے ہوئے کہوں کہ چاہے ہمارے بنائے ہوئے وسیلے بیچ میں حائل ہو جائیں، یہ بھی درست نہیں. وسیلہ خدا تک پہنچانے کے لیے ہوتا ہے، وسیلہ خدا اور بندے کے بیچ میں حجاب نہیں ہوتا. سبحان اللہ، اس بات کو اچھی طرح رکھ رہے ہیں کہ جو وسیلہ آپ اختیار کرتے ہیں وہ کس لیے ہوتا ہے، تاکہ مجھے اور خدا کو کنیکٹ کر دے، نہ کہ میرے اور خدا کے بیچ میں بیٹھ جائے. اور کسی امام اور کسی معصوم نے اپنے کو ایسے وسیلے کے طور پر پریزنٹ کیے نہیں، اس پر بھی آپ غور کریں. ہم خود بنا لیں بڑے گھر پر، صحیح. اور یہ فاعلیت، یعنی اس بات کو ہمیں سمجھنا ہے کہ خدا زندہ نہیں بلکہ خدا حقیقت زندگی ہے، اور وہ حقیقت زندگی ایکٹیو ہے. میں سب فضول لفظ کا استعمال کر رہا ہوں، حقیقت فضول لفظ ہے، لیکن صرف سمجھانے کے لیے کہ وہ حقیقت زندگی جو ہے وہ ایکٹیو ہے، اس سے زیادہ کوئی شے زندہ نہیں. لیکن اس کے بارے میں یہ سوچ لینا بالکل غلط ہے کہ وہ کہیں اور ہے، ہم کہیں اور ہیں، یا اس کے اور ہمارے بیچ میں کوئی فرق نہیں ہے، یا وہ کسی نظام کے ماتحت ہے، یا وہ کسی وقت اور زمان میں پہلے سب ہے، بلکہ وہ ایک حقیقت ہے کہ جس کے لیے مشکل لفظ ہے احاطہ قیومی کے لفظ کا ہم استعمال کرتے ہیں. کہ اس کا احاطہ کا کیا ہے، قیومیت کا احاطہ، یعنی کہ جو کچھ بھی قائم ہے وہ سب اس کے دم سے قائم ہے. احاطہ قیومی، اس احاطے کے اندر ہم زندہ ہیں. اس بات کو سمجھنا ہے کہ خدا کی فاعلیت نہ ایکشن اور ریئیکشن ہے، نہ اضطراب اور اضطرار ہے، اور خدا کی فاعلیت نہ اس فاعل مختار کی مانند ہے جو سوچ سوچ کے کام کرتا ہے، فکر کی فکر کو استعمال میں لاتا ہے، بلکہ خدا کیا ہے، لا اضطراب حالت مقدر لا بجول فکر، یعنی نہ فکر کی جولانی اس میں وجود رکھتی ہے اور نہ آلات کا اضطراب و اضطراب اس کے پاس ہوگا. اس سے آگے چلیے، اب غنی، خدا غنی کے معنی میں آپ فرماتے ہیں کہ غنی لا باستفادہ، لا باستفادہ، یعنی اب اس میں بھی دیکھیں کہ انسانوں کے غنی ہونے میں اور خدا کے غنی ہونے میں کیا فرق. لا باستفادہ نہیں، یعنی خدا کسی چیز سے استفادہ کر کے غنی نہیں ہوتا. جملہ کیا ہے، غنی لا باستفادہ، خدا کسی شے سے استفادہ کر کے غنی نہیں ہوتا. یعنی کیا، آپ انسانوں میں کہتے ہیں کہ ایک انسان یہ محتاج ہے، یہ غنی اور بے نیاز ہے، کیا فرق ہوتا ہے؟ فرق صرف اتنا ہوتا ہے کہ جس انسان کو آپ محتاج کہتے ہیں وہ انسان اپنی احتیاج کو دور کرنے کے وسائل نہیں رکھتا، اور جس انسان کو آپ غنی اور بے نیاز کہتے ہیں وہ اپنی احتیاج کو دور کرنے کے وسائل رکھتا ہے. بس یہ فرق ہوتا ہے، ورنہ اصلا دونوں نیاز مند بھی ہیں، دونوں محتاج بھی ہیں، ہے یا نہیں؟ یعنی ایک شخص ہے جو سڑک پر ہے، آپ کہیں بیچارہ فقیر اور محتاج. کیوں فقیر اور محتاج؟ کہ ہر انسان کی حاجت ہے کہ اس کو رہنے کے لیے گھر چاہیے. یہ بیچارہ کیوں محتاج ہے؟ کہ اس کے پاس ایک گھر نہیں، اور جس کے پاس ایک گھر اور مکان ہے آپ کہیں گے یہ غنی. کیوں غنی ہے؟ اس لیے کہ ہے اصلا محتاج. लेकिन इसके पास अपनी एहतियाज को दूर करने का वसीला नहीं है। इंसानों में गरीब और बेनियाज का फर्क ही होता है कि जो वसाइल से इस्तेफादा करके अपनी एहतियाज को दूर कर ले वो गनी, और जिसके पास इस्तेफादा करने के लिए वसाइल मौजूद ना हो वो मोहताज। लेकिन खुदा का बिना खुदा के गनी होना क्या मतलब? असलन एहतियाज उसके लिए वजूद नहीं रखती, यानी इंसानों की तरह नहीं कि एहतियाज है और फिर किसी वसीले से उसको दूर करे तो गनी और बेनियाज कहलाए, बल्कि असलन खुदा के लिए एहतियाज ही वजूद नहीं रखती कि जिसको दूर करने के लिए वो अपने मासेवा से इस्तेफादा करने पर मुतवज्जे हो। ये मतलब है खुदा के गनी होने। और ऐसे गनी को क्या कहा जाता है? गनी बिज़ात। इंसान गनी बिज़ात नहीं है, यानी मेरी जात इस काबिल नहीं है कि अपनी एहतियाज को खुद दूर कर सके। मैं मोहताज और मजबूर हूं कि दूसरों के पास जाऊं और वहां से वसाइल इकट्ठे करूं और उनके जरिए से अपनी एहतियाज को दूर करूं। तो इंसान क्या है? गनी बिल इस्तेफादा। इंसान क्या है? गनी बिल इस्तेफादा कि जो किसी और जगह से अपने मफादात को कस करता है और उसके जरिए से अपनी एहतियाज को रखा करता है। लेकिन खुदा क्या है? गनी बिज़ात, गनी ला बिल इस्तेफादा कि जो अपनी जात में बेनियाज है, अपनी जात में किसी किस्म की एहतियाज नहीं रखता, खुद गनी। यहां पर एक और जुमला, एक और चीज जो बड़ी अजीब हमारे सामने आती है वो ये है कि इस एतबार से अल्लाह का और मखलूकात का एक अजीब राबता सामने आता है। मीर बाकरे दावा बहुत हमारे मशहूर, बहुत जबरदस्त आलिम गुजरे और ये मुल्ला सदर के उस्ताद, ये कहते हैं कि एक शब में मैं शाबान के महीने, क्योंकि अक्सर औकात ये जो नमाज शब और फजर के औकात होते हैं इस दौरान में काफी चीजें खुलती हैं, अगर इंसान मुतवज्जे रहे तो इस दौरान में बहुत कुछ इंकशाफात होते हैं। तो यहां तक मैं बैठा हुआ जिक्र में मशगूल था, या गनी हो या मोहनी हो, कि अचानक मुझे ऐसा लगा कि जैसे मेरे सामने से पर्दे हट गए और मैं फर्श से लेके अर्श तक तमाम मखलूकात को इस हालत में देख रहा हूं कि वो सब के सब, चाहे असफल में हो या पस्त में हो या आला में, सब के सब कामेलन मोहताज है, ऐन मोहताज है। और तमाम मखलूकात अपनी जात से, यानी अपनी असल जात से इस किस्म का वर्त कर रहे हैं, या वनी हो या मोहनी हो। यानी आपको शायद एक बात हो कि हम सब चाहे हमारी जबानें जिक्र ना करें लेकिन हमारे वजूद जो है वो जाकिर हैं। ऐसा मैंने कहा ना, खुदा ने अपने फ़ईल और कयूमियत का एक जलवा हमारे अंदर डाला, वो जो चीज है वो मुसलसल खुदा से मांगती रहती है अपनी जिंदगी के लिए, और खुदा की तरफ से फ्यूजात उस पर मुसलसल नाजिल होते रहते हैं, तभी हम जिंदा हैं। कि हमारी हकीकत वजूद जो है वो जाकर खुदा है। लगे मैंने इस चीज को देखा कि कोई भी मखलूक हो, चाहे वो जाहिर खुदा को ना पहचानते, खुदा को खैर काफिर और मुशरिक के अलावा कोई ऐसा नहीं जो नहीं पहचानता, पूरी कायनात खुदा की आ रही है, तो वो अपनी हकीकत जात से जिक्र को कर रहा है। और पूरी कायनात को मैंने देखा कि असलन को मोहताज है, सिवाय फकर के उसके पास कुछ नहीं, चाहे वो मखलूक आड़ा इल्लीन में बैठी हो या असफल साफिल में बैठी हो, किस एतबार से सब। तो यानी क्या मतलब कि खुदा का वली होना बिज़ात है और हम मोहताज हैं और हर लम्हा हर लहजा उस वली के बिज़ात की तवज्जो के मोहताज है। यानी असलन एहतियाज किस चीज की है? उसकी तवज्जो हमारी तरफ मबजूल रहे, और यही वो चीज है कि जिसके लिए अंबिया और आत्मा की तरफ है। जैसे अभी मैंने आपसे कहा ना कि ये दुआ ये ताल्लुक पैदा करता है कि ये तवज्जो हमारे ऊपर ज्यादा से ज्यादा शदीद हो, तब हमारे लिए तरक्की के आगे बढ़ने के इम्कान मौजूद है। यानी इसकी मिसाल क्या है, कायनात की खुदा के बने होने की और लोगों के बने होने की, जैसे बल्ब है, ये बल्ब है घर, घर जो भी बनाने वाले थे मजदूर आर्किटेक्ट इंजीनियर कंट्रैक्टर सब लोगों ने मिलकर घर बनाए, और एक दफा जब घर बन गया तो घर को इनमें से किसी की एहतियात बाकी नहीं रहे, ऐसे ही यानी अब घर को अपने बाकी रहने के लिए इंजीनियर भी चाहिए, अब घर को अपनी बका के लिए आर्किटेक्ट की वजूद की जरूरत नहीं, जब वो नहीं बना था तब चाहिए था कि उसको बनाता, लेकिन एक दफा बन गया तो बनने के बाद अब यह खुद गनी हो गया, यह खुद गनी की मिजाज हो गया। लेकिन बल्ब से निकलने वाली रोशनी, इस रोशनी को हर लहजा और हर लम्हा बल्ब चाहिए, यह बनी है बेसाथ नहीं है, ठीक, यानी यह रोशनी जो है यह बनी है बेसाथ नहीं है। अगर ये बल्ब ऑफ हो जाएगा तो उसके साथ साथ रोशनी भी खत्म हो जाएगी। यही वो नुकता है कि जिसकी तरफ जनाब इब्राहिम खलील अलैहिस्सलाम ने अपनी कौम की तरफ तवज्जो दिलाई थी कि इन्नी ला अहुब्बुल आफिलीन, मैं गुरूब हो जाने वालों को दोस्त नहीं रखता। यानी अगर तुम कहते हो कि ये सितारा ये चांद ये सूरज खुदा है और एक मुआयना मुद्दत के बाद मैं देख रहा हूं कि यह गायब हो गया रूप हो गया, तो उसके साथ साथ इस कायनात को भी खत्म हो जाना चाहिए था, क्योंकि खुदा से मखलूकात का रिश्ता ऐसा नहीं है कि खुदा कहीं चला जाए और मखलूकात आगे रह जाए, कि अगर खुदा रूप हो जाए तो सब उसके साथ सब रूप हो जाएंगे, सब खत्म हो जाएंगे। ये है खुदा का गनी होना, और ये खुदा के गनी होने का और हमारे गनी होने से ताल्लुक, इस चीज को खासान खुदा ने समझा कि अगर खुदा की तवज्जो हम पर आ जाए तो असल में गिना हो, यानी गनी होना ये नहीं है कि बहुत सारे वसाइल जमा करके बैठ जाए, ये उन लोगों का नहीं होता समझा, कि आम दुनियादार इंसान क्या समझता है कि मेरा गनी होने का मतलब क्या है, कि जितने वसाइल समेट सको, चाहे किसी का हाथ मार लो किसी को महरूम कर लो कुछ भी कर लो, लेकिन क्योंकि मैं मुख्ताज हूं इसलिए इतने पैसे जमा कर दूं कि मरते दम तक मेरे काम आए, कहिए सोच हमारे साथ भी। लेकिन वो कहते नहीं, मेरा खजाना पता है, मेरा खजाना जो है पता होगा, क्योंकि असल में गनी और गनी करने वाला वो, कि अगर उसकी हिमायत मेरे साथ हो जाए, अगर उसकी नजर करम नजर इनायत मुझ पर हो जाए, तो इंशाअल्लाह पर एहतियाज नहीं। पैगंबर अकरम के सामने जिब्रील ने पूरे कायनात के खजानों की चाबियां ला के रख दी, या मोहम्मद आपके लिए अपने का वजह नहीं चाहिए, मैं सिर्फ और सिर्फ उसका मस्कीन बंदा बन के रहना चाहता हूं, कुछ नहीं चाहिए। चलिए क्या कि अगर उसकी बंदगी का जौहर हासिल हो गया, अगर बंदगी की राह से उससे जुड़ गया तो जरूरत ही किसी एहतियात पर, सारे फकर दू सारी एहतियात खत्म, यह है बनी होना खुदा। आखिरी बात, अहद और वाहिद में क्या फर्क है, अहद जैसे हमने कहा कि अहद के मानने यह है कि जिस को तकसीम ना किया जा सके किसी भी मकाम और मौरिद पर, यानी खारिज में तो तकसीम मुमकिन ही नहीं, खारिज में खारिज में तकसीम किया गया उसको और जुजा में टुकड़ों में बांट दें, खारिज में तकसीम किया कि आप उसको गिनती में लें, खारिज में तकसीम किया कि आप उसको एक हद के अंदर बंद कर लें वो खुद ही गिनती में आ जाएगा, साहब नहीं कहा फरमाएगा फमा फट दू फट, कि जिसने किसी शहर की हदबंदी कर दी उसके लिए बाउंड्रीज डिफाइन कर दी वो चीज खुद बहुत गिनती में आ जाएगी, जो शहर या हस्ती गिनती से मावरा हो वो कौन सी होगी कि जिसकी हद ना हो,
احد جو کسی اعتبار سے نہ تصور میں نہ فکر میں نہ کسی میتھمیٹیکل فارمولے میں نہ عدد میں نہ جزء میں کسی اعتبار سے قابل تقسیم نہ ہو, لیکن واحد کے لیے تقسیم ممکن ہے. یہ لفظ واحد کیا مینی کروے کرتا ہے خدا کے لیے؟ سورہ اخلاص میں جتنی بھی صفات بیان کی ہیں سب کی سب بالکل ٹاپ لیول کی ہیں. کہیں یوں سمجھ لیجیے کہ وہ ذات خدا کے حوالے سے کچھ سمجھا رہے ہیں, جن میں سب سے عجیب و غریب خود ہوا ہے, پھر اللہ ہے, پھر احد ہے, پھر صمد ہے. جب آپ اس سے نیچے آتے ہیں, یعنی مقام ذات سے نیچے اتر کر مقام اسماء و صفات جس کا ہم سے تعلق, یعنی ہمارا تعلق مقام ذات سے نہیں, ہمارا تعلق مقام اسماء و صفات سے ہے. یعنی کیا مطلب آسان الفاظ میں, کہ ہمارا تعلق خدا کی رحمانیت سے ہے, خدا کی رحیمیت سے ہے, خدا کی ربوبیت سے ہے, خدا کی رزاقیت سے ہے, اس کی خالقیت و مالکیت سے ہے. تو یہ سب کے سب کیا ہیں؟ خدا کے اسماء و صفات, ہمارا تعلق ان سے ہے. اب جب ہم نچلے لیول پر آ گئے اسماء و صفات کے, تو خدا کی صفات کی نوعیت کیا ہے؟ جیسے آپ کہیں گے کہ انسان دیکھتا ہے, انسان سنتا ہے, انسان غور فکر کرتا ہے, انسان حرکت کرتا ہے, ان تمام افعال کے لیے انسانوں کے پاس مختلف اعضاء ہیں. انہیں دیکھنے کے لیے آنکھ, سننے کے لیے کان ہے, بولنے کے لیے ہونٹ اور منہ ہے. ان میں سے جیسا میں نے آپ سے کہا تھا کہ معرفت بنیادی طور پر ایسے ہی حاصل ہوتی ہے کہ کسی شے میں ایک کمال ہوتا ہے اور دوسرے کمالات نہیں ہوتے. یعنی ہر شے کی معرفت دو طریقوں سے ہوتی ہے, ایک ان چیزوں سے جو اس میں پائی جاتی ہیں اور دوسرا ان چیزوں سے جو اس میں نہیں پائی جاتی. یعنی آنکھ دیکھ سکتی ہے, سن نہیں سکتی, کان سن سکتے ہیں لیکن بول نہیں سکتے. تو انسان کی صفات اور اس کی مختلف کوالٹیز اعضاء و جوارح کے ذریعے سے ظاہر ہوتی ہیں, کہ جن میں سے ہر عضو ایک مخصوص صفت رکھتا ہے اور دوسری صفات نہیں رکھتا. تو کیا ہم خدا کے لیے جب کہتے ہیں کہ اللہ دیکھتا ہے, تو کیا خدا کے لیے ایسی کوئی آنکھ جیسی چیز ہے کہ جو صرف دیکھتی ہے اور باقی کچھ نہیں کرتی؟ یا اگر ہم کہتے ہیں کہ خدا سنتا ہے, تو کیا خدا کے پاس بھی کان جیسا کوئی آلہ ہے کہ جو صرف سننے کا ہی کام کرتا ہے اور کچھ نہیں کرتا؟ نہیں, خدا اپنے پورے وجود سے دیکھتا ہے, اپنے پورے وجود سے سنتا ہے اور پورے وجود سے گفتگو کرتا ہے. یعنی خدا کے لیے الگ الگ اعضاء و جوارح نہیں ہیں کہ جن سے الگ الگ صفات اور افعال صادر ہوتے ہیں. اس اکائی کو کہتے ہیں واحدیت. یعنی خدا کی جو صفات ہیں وہ اس کی ذات سے نہ اضافی ہیں نہ جدائی, اور خدا کی تمام صفات ایک ہیں. یعنی جیسے خدا دیکھتا ہے ویسے ہی سنتا ہے اپنے پورے وجود سے, اس میں کوئی تقسیم نہیں ہے. یعنی یہ جو واحدیت ہے یہ کس تقسیم کی نفی کرتی ہے؟ کہ خدا کی صفات اس کی ذات کو تقسیم نہیں کرتی. جب خدا کی جو مختلف ہو, جیسے ہمارے کیا ہیں, یعنی ہم کیا کہیں گے خدا نہ خاص کر کسی انسان کی آنکھ خراب ہو جائے, تو کیا کہا جائے گا کہ یہ اب سن سکتا ہے دیکھ نہیں سکتا. کیوں؟ اس لیے کہ اگر کوئی اپنے پورے وجود سے دیکھتا اور سنتا ہے تو اس کے لیے امکان نہیں کہ آنکھ خراب ہو جائے, کان خراب ہو جائے, تو ایک فیلیئر ایک صفت ختم ہو جائے, باقی رہ جائے. اس اکائی کو کہتے ہیں واحدیت. یعنی کہ جب آپ کہتے ہیں وہ الہکم الہ واحد, تو اس الہ واحد کا مطلب کیا ہے؟ کہ نہ خدا کی صفات اس کی ذات سے الگ ہیں, پھر جدا کوئی چیز ہے. کہ جیسے ایک انسان جب آپ کہتے ہیں عالم, تو اس انسان عالم میں ایک خاص بات ہے کہ ایک وقت ایسا تھا کہ جب وہ عالم نہیں تھا, اور بہت امکان اس بات کا ہے کہ ایک وقت ایسا آئے گا کہ جب وہ ویسا عالم رہے گا بھی نہیں جیسا نظر آ رہا ہے. تو اس کا کیا مطلب ہوا؟ کہ یہ صفت عالم انسان کی ذات پر اضافہ ہے. زائد بھر رہا ہے، ایکسٹرا اپینڈکس، کیونکہ اگر یہ اضافی نہیں ہوتی تو کبھی بھی اس کی ذات سے جدا نہیں ہوتی. یعنی جب سے انسان ہے اس وقت سے اس کو عالم ہونا چاہیے تھا، اور جب تک ہے اس وقت تک عالم رہنا چاہیے. اگر یہ صفت عالمیت اس سے الگ الگ ہمیں نظر آ رہی ہے زندگی کے مختلف مرحلوں پر، تو یہ کس بات کا ثبوت ہے؟ کہ یہ اس کی ذات کا حصہ نہیں ہے. تو واحد ہونے کا مطلب کیا ہے؟ کہ خدا کی تمام صفات اس کی ذات کا حصہ ہے، نہ کہ ذات سے جدا ہے. اور خدا کی کوئی صفت اس کی ذات کو تقسیم نہیں کرتی. یعنی ایسا نہیں کہ خدا کے پاس ایک آلہ یا اس کی ذات کی ایک جہت دیکھنے کے لیے ہو، ایک جہت سننے کے لیے ہو، ایک جہت کلام کرنے کے لیے ہو، ایک جہت کو گزارنا کرنے کے لیے، ایسا نہیں. بلکہ وہ واحد ہے، یعنی پورے اپنے وجود کے اعتبار سے دیکھتا بھی ہے، سنتا بھی ہے، عمل بھی کرتا ہے، کہیں نہیں
صفات یعنی عین ذات.
یعنی واحد کا جو لفظ استعمال کریں گے وہ یہاں پر آئے گا، واحدیت احد کا لفظ استعمال کریں گے اس کے معنی دوسرے. یہ وضاحت ضروری تھی کہ وہاں پر جو سورہ اخلاص میں کہ قل ہو اللہ احد، تو وہاں آپ یہ کہنا چاہ رہے ہیں کہ جو اللہ ہے، جو معبود ہے، وہ کسی اعتبار سے قابل تقسیم نہیں. احد کے معنی یہ کہ جو ہمارا معبود ہے وہ کسی بھی ایسپیکٹ سے اس کو تقسیم نہیں کیا جا سکتا. کہ جو حضرت علیہ السلام نے فرمایا کہ فإنہا احد المعنی، کہ جو معنی میں بھی احد ہے، یعنی جس کے بارے میں آپ تصور میں بھی اس کو تقسیم نہیں کر سکتے، احدیت یہ. لیکن واحدیت کا مطلب دوسرا ہے، وہ نہیں. واحدیت کا مطلب ہے کہ صفات کے مرحلے پر، کہ صفات کے مرحلے پر خدا کی مختلف صفات، ایسا نہیں ہے کہ اس کی ذات سے علیحدہ علیحدہ جڑی ہوئی ہیں یا کسی آلے یا کسی اور چیز کے ساتھ ہیں. یہ مطلب ہے واحدیت.
دوسری موجودات یا مخلوقات کے لیے تو یہ کہا جاتا ہے کہ وجود وجود مطلق یعنی اللہ تعالیٰ کی ذات اس سے الگ نہیں ہے، اس کی تمام موجودات اس کا جلوہ ہے اور اسی وقت سے جب سے اللہ تعالیٰ.
یہ ضروری نہیں، یہ ضروری نہیں، یہ بات تو ہر کی ضروری نہیں. کیونکہ پھر وہ بھی یعنی کہ یہ وہ نظریہ ہے، خدامہ فرمانیہ والا نظریہ، کہ خدا قدیم ہے اور مخلوقات بھی قدیم ہیں.
اللہ نے فرمایا کہ اللہ کسی سے بڑا ہے، اللہ ہر چیز سے بڑا ہے. اس نے کہا کہ تم چیزوں کی حیثیت مستقل جانتے ہو، کیا تم چیزیں، تو پھر میرا امام کس چیز سے بڑا ہے؟ تو اللہ تعالیٰ اس چیز سے بڑا ہے کہ اس کی تعریف و توصیف کیا. تو اس حد تک یہ وہ جو کہتے ہیں کہ جس طریقے سے وجود ہمارا جس طرح آئینے میں جو ہمارا وجود ہے وہ جب سے ہے جب سے ہم ہیں، تو خدا کے حوالے سے
نہیں. لیکن بات یہاں پہ تھوڑی سی مختلف ہو جاتی ہے. جب ہم یہ کہتے ہیں نا ہم ہیں، تو ہم سے مراد میری ذات ہے. ابھی ہم اس جگہ تک نہیں پہنچے کہ ہم خود اپنے آپ کو اس سورس سے کنیکٹ کر کے دیکھ سکیں کہ جہاں سے ہمارا وجود اصلاً وابستہ ہے. جیسے میں نے آپ کو اشارہ دیا کہ خدا ہی بہتر جانتا ہے کہ ہم کیا ہیں اور ہم کیوں ہیں، ہم خود بھی اس بات کو دیکھیں. ٹھیک ہے، اور اس کے لیے ایک کوئی لنک ہے، اس لنک کا پتہ بھی اسی کو ہی کہ جس نے اس وہ لنک اتنا عجیب ہے کہ اس نے ایک تو ہمیں عدم سے وجود میں لایا اور اس نے ہمیں ہمیشگی اور دوام اور بقا بھی عطا کی، یعنی شعور دیا، باقی سب کچھ دیا، اور ہمیشگی یعنی کہ ہم ایک سرٹن پوائنٹ آف ٹائم میں ختم، لیکن اب ہمیں ہمیشہ باقی ہے.